نحمده ونصلي على رسوله الكريم، اما بعد، سورہ فاتحہ کی چوتھی آیت ہے، ایاک نعبد و ایاک نستعین. اس سے پہلے جو تین آیتیں ہیں ان آیتوں میں اللہ تعالیٰ کی توحید کا بیان ہوا ہے. اللہ رب العالمین ہے، رحمان رحیم ہے، یوم جزا کے مالک ہیں. اب جو ذات اس طرح ہوگی وہی معبود برحق اور وہی خدا اور ساری مخلوقات کی خالق اور مالک ہو سکتی ہے، اور وہ اللہ تعالیٰ کی ذات ہے. جب یہ بات ثابت ہو گئی تو لا محالہ یہ نتیجہ ضرور نکلتا ہے کہ عبادت بھی بس اسی کی جائے. پیدا کسی اور نے کیا ہے، پرورش کسی اور نے کی ہے، روز جزا کا مالک کوئی اور ہے، بندگی کسی اور کی جائے، کس قدر بیوقوفی کی بات ہوگی. لہذا جو رب العالمین ہے، رحمان رحیم ہے، خالق مالک ہے، رازق رزاق ہے، تو عبادت بھی بس اسی کی ہوگی. ایاک نعبد، اقرار ہے، اے اللہ ہم خاص تیری ہی بندگی کرتے ہیں. و ایاک نستعین، اور تجھ ہی سے مدد مانگتے ہیں. اس آیت میں غور فرمائے کہ ہر بندے کی طرف سے یہ اقرار ہونا چاہیے، ہم تیری ہی بندگی کرتے ہیں. بندگی سے مراد صرف نماز نہیں ہے، کلمہ توحید جو پڑھتے ہیں، شہادتین، وہ بھی بندگی ہے. اشہد اللہ الہ الا اللہ و اشہد ان محمدن عبدہ و رسولہ، تو کلمہ شہادتین کا زبان سے اقرار اور دل سے تصدیق یہ اللہ ہی کے لیے ہے، اور کسی اس کے ساتھ شریک نہیں. پھر نماز اسی کے لیے، روزہ، زکوٰۃ، حج، صدقہ، دعا، نظر، منت، ہر عبادت اسی کے لیے ہے. ایاک نعبد، اس کی عبادت میں کسی اور کی شرکت نہیں ہو سکتی. جہاں کسی اور کی شرکت ہوگی تو شرک لازم آئے گا، وہ بندہ شریک کرنے والا مشرک ہو جائے گا، اور اللہ کی توحید پر اس کا ایمان نہیں ہوگا. اس لیے ایاک نعبد، ہم آپ ہی کی بندگی کرتے ہیں، تیری ہی بندگی کرتے ہیں. علماء لکھتے ہیں نعبدک ونستعینک، نہیں کہا نعبدک کا مطلب ہے اے اللہ ہم آپ کی بندگی کرتے ہیں، آپ سے مدد مانگتے ہیں، یہ کوئی بات نہیں ہوئی. آپ کی بندگی کرتے ہیں یعنی دوسروں کی بھی کرتے ہیں، آپ کی بھی کرتے ہیں، اوروں سے بھی مدد مانگتے ہیں اور آپ سے بھی مدد مانگتے ہیں، یہ کھلا شرک ہے. یہاں ہر مسلمان دل میں یہ تصدیق رکھتے ہوئے زبان سے قرار کرے کہ ہم آپ ہی سے مدد مانگتے ہیں، کوئی اور شریک نہیں. علماء نے لکھا ہے گھوڑا اپنی رفتار میں، دوڑ میں کسی کی شرکت برداشت نہیں کرتا. کوئی شخص घोड़ा लेकर दौड़ रहा हूं और बहुत सा लंबा फासिला तय कर चुका, बीसियों मील दौड़ चुका। बीसियों मील दौड़ने के बाद वो घोड़ा सुस्त पड़ जाता है और उसकी रफ्तार हल्की हो जाती है, धीमी हो जाती है, अब वो तेजी नहीं रहती। अब आहिस्ता आहिस्ता दौड़ता है, अचानक उसके कदम तेज हो जाते हैं जब पीछे से किसी और घोड़ा के दौड़ने की आवाज उसके कान में आती है। उसके कान में जब किसी की आवाज किसी घोड़े की पड़ती है कि एक पीछे से घोड़ा दौड़ कर आ रहा है, ये जो थका मांदा घोड़ा है उसकी रफ्तार खुद ब खुद तेज हो जाती है। क्यों? वो दौड़ में किसी और की शिरकत बर्दाश्त नहीं करता। इसी तरह से हम दुनिया में देखते हैं, बेशुमार इसकी मिसालें हैं। लिहाजा जब एक मखलूक दूसरी मखलूक को बर्दाश्त नहीं कर सकती है तो कहां अल्लाह ताला बर्दाश्त फरमाएंगे। इसीलिए हदीस में आता है जब कोई बंदा रियाकारी करता है अल्लाह ताला साफ कहते हैं कि मैं पार्टनरशिप को पसंद नहीं करता, शिरकत को मैं पसंद नहीं करता हूं, लिहाजा जो तू अमल किया है वो तू ही ले जा, मुझे उसकी जरूरत नहीं। अल्लाह ताला खालिस अमल चाहते हैं बशर्ते के नीयत भी खालिस हो और अमल भी खालिस। नीयत में भी किसी तरह की कोई मिलावट नहीं होनी चाहिए। किसी ने नीयत में मिलावट की उसका अमल बातिल हो गया, उसका वो अमल शिरकत वाला अमल हो गया। लिहाजा नबी हो, रसूल हो, सहाबी हो, कोई भी हो, अल्लाह तबारक व ताला का किसी में शरीक नहीं हो सकता। लिहाजा अल्लाह ताला एक हैं, यगाना हैं, अकेले हैं, हम उसी की बस उसी की बंदगी करते हैं और उसी के आगे सर झुकाते हैं। इय्याका नअबुदु व इय्याका नस्तईन, और अल्लाह की बंदगी करते हैं, अल्लाह ही की बंदगी करते हैं। यहाँ एक बात यह है कि गोया हमारे अंदर उतनी ताकत आ गई, उतनी कुव्वत आ गई कि हम अल्लाह ही की बंदगी करते हैं। फौरन अल्लाह तबारक व ताला ने यह दूसरा जुमला जोड़ दिया कि अल्लाह की बंदगी, सिर्फ अल्लाह की बंदगी अल्लाह की मदद ही से हो सकती है, वरना ऐसा नहीं हो सकता। कोई बंदा वो बजात खुद अल्लाह की बंदगी करने वाला हो जाए, ऐसा नहीं हो सकता। ला हौला वला कुव्वता इल्ला बिल्लाह में यही मजमून बयान किया गया है कि गुनाहों से बचने की ताकत नहीं और नेकियों की करने की कुव्वत नहीं मगर अल्लाह की तौफीक से। लिहाजा जो बंदगी हम करते हैं खालिस अल्लाह की, वो बंदगी अल्लाह की मदद से हासिल होती है। लिहाजा हम अल्लाह से ये दुआ मांगे, ए अल्लाह हमको खालिस तौहीद नसीब फरमा और तौहीद पर, खालिस तौहीद पर ईमान नसीब फरमा कि ऐसा ईमान कि उसमें कोई मिलावट ना हो, किसी तरह की कोई आमिजश ना हो। जर्रा बराबर, राई के बराबर भी मिलावट हो जाएगी अल्लाह की नज़र में मर्दूद है, नाकाबिले कबूल है। इसलिए इय्याका नअबुदु व इय्याका नस्तईन, खास अल्लाह ही की बंदगी करते हैं। जो ईमानियात हैं, जो अकायद हैं उनमें भी और जो तमाम आमाल हैं उनमें भी हमारे सामने अल्लाह को राजी करना ही एक मकसूद है। अल्लाह के सिवा कोई दूसरा है ही नहीं। कोई भी हो, किसी भी तरह का आदमी हो, कोई भी हो, उसकी रजामंदी अल्लाह के साथ नहीं हो सकती, बस अल्लाह राजी हो जाए। इसीलिए उलमा ने ये बात लिखी है कि अगर कोई फकीर मोहताज साइल दस्तक देता है और ये कहता है कि अल्लाह के नाम पर और हजरत जीलानी रहिमहुल्ला के नाम पर कुछ दे दो, अगर वो बंदा कुछ देगा तो उसका ईमान चला जाएगा। उसने अल्लाह के साथ हजरत जीलानी रहिमहुल्ला को शरीक किया, لہذا اگر اس سائل کو کچھ دے گا تو اس کا ایمان محفوظ نہیں رہے گا. مانگنے والا بس یہ مانگے اللہ کے لیے کچھ دے دو، اللہ کے نام پر کچھ دے دو تو اب دے گا. اس لیے توحید بہت نازک ہے اور بہت ہی نازک عقیدہ ہے، اس میں کسی طرح کی کوئی ملاوٹ نہیں ہونی چاہیے. تو ایاک نعبد، ہم خاص تیری ہی بندگی کرتے ہیں، نماز، روزہ، حج، زکات سے لے کر ساری بندگی، ساری بندگی جو اللہ کے لیے ہوتی ہے بس اللہ ہی کی ہے. وَإِيَّاكَ نَسْتَعِينَ، اور اللہ ہی سے مدد مانگتے ہیں. اللہ تعالیٰ کے علاوہ اور کوئی ذات مدد کے قابل نہیں ہے، اللہ تعالیٰ ہی مدد مانگنے کے قابل ہیں. ہاں دنیا میں آدمی اپنی ضرورت کسی اور سے بھی مانگ سکتا ہے، پانی کی ضرورت ہے پانی مانگ سکتا ہے، کھانا کی ضرورت ہے کھانا مانگ سکتا ہے، لیکن حاجت روا مشکل کشا اللہ کو سمجھے. اس کی مثال علماء نے دی ہے، جیسے پانی آ رہا ہے، اصل جو پانی نکلتا ہے وہ زمین سے نکلتا ہے اور نکالنے والا اللہ ہے، اور یہ جو پائپ لائن اور نل ہے بس ایک ذریعہ ہے، پائپ لائن اور نل ایک ذریعہ ہے، مقصود نہیں ہے. اگر کوئی شخص اس پائپ لائن اور نل ہی کو اصل سمجھے اور یہیں سے پانی آتا ہے اسی سے پانی طلب کرنا شروع کر دے، دنیا اسے بیوقوف کہے گی. پانی زمین کے اندر پیدا کرنے والا اور آسمان سے برسانے والا صرف اللہ ہے، اللہ کے ساتھ کوئی شریک نہیں. لہذا بس اللہ ہی سے مانگے. ذریعہ کا استعمال کرتا ہے تو کر سکتا ہے، لیکن ذریعہ کو ذریعہ کی حد تک رکھے، مقصود نہ بنائے. جہاں مقصود بنائے گا مصیبت آ جائے گی. دوسری مثال علماء نے یہ دی ہے کہ ڈاکٹر علاج کرتا ہے اور دوائی دیتا ہے. ڈاکٹر کا علاج کرنا اور اس کا دوائی دینا ایک ذریعہ ہے، شفا اللہ دیتے ہیں. اور یہ کہہ سکتا ہے الحمدللہ فلاں ڈاکٹر کے علاج سے شفا ہو گئی، یہ کہہ سکتا ہے، لیکن اصل شفا دینے والا اللہ کی ذات کو سمجھے. ڈاکٹر ذریعہ ہے، دوائی ذریعہ ہے. اگر دوائی اور ڈاکٹر سے بیماری دور ہوتی تو ہر طرح کی بیماری ہر علاج سے دور ہو جاتی، ورنہ ہم دیکھتے ہیں ہزاروں ڈاکٹر ناکام ہوتے اور ہزاروں دوائی ناکام ہوتی ہے. اور جہاں اللہ کو حقیقی شفا دینے والا سمجھے گا وہاں کبھی وہ ٹھوکر نہیں کھائے گا. اس لیے بہت اہم عقیدہ ہے جو یہاں بیان کیا گیا ہے، ایاک نعبد و ایاک نستعین. جب اللہ کے تعلق سے شروع کی تین آیتوں میں بیان ہوا، اب ہماری ذمہ داری اور ہمارا فرض ہے کہ بس اللہ ہی کی بندگی کریں اور اللہ ہی سے مدد مانگیں.